रेडियो नाटक श्रृङ्खला न्यायको खोजी नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा परिचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका लागि डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले संरचना गरेको हो। नाटक श्रृङ्खला न्यायको खोजी बिहान 8:15 बजेबाट रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क मार्फत एफएम 98, 100 र 103 मेगाहर्जको साथै रेडियो नेपाल .gov.np पनि सुन्न सकिन्छ। यो सँगै कार्यक्रम न्यायमा पहुँच हरेक बुधबार बिहान 7:25 देखि रेडियो नेपालबाटै सुन्न सक्नुहुन्छ। यी कार्यक्रमहरू www.equalaccess.org.np आफ्नो अनुकूलको समयमा पनि सुन्न सकिन्छ।
नाटक श्रृङ्खलामा प्रस्तुत सन्देशहरू अवश्य पनि सत्य हुन्, तर नाटकमा अभिनीत घटना र पात्र भने नितान्त काल्पनिक हुन्। त्यसैले यसमा अभिनीत घटना वा पात्र कसैको जीवनमा मेल खाएमा त्यो संयोग मात्र हुनेछ।
दाजुभाइ तथा दिदीबहिनीहरू, हामी न्यायको खोजी गर्दैछौ, दिवानी र फौजदारी न्यायको खोजी। तर यो रेडियो नाटक श्रृङ्खला हो, अदालतको कठघरा भने होइन। हामी मुलुकी ऐनलाई विस्थापित गरेर लागू भएको दिवानी र फौजदारी संहिताले परिकल्पना गरेको न्यायमा हरेक नेपालीको पहुँचका लागि पहल गर्छौँ। कानुनले जहिले पनि न्यायको ग्यारेन्टी त गर्छ, तर त्यसको पहिलो शर्त न्याय खोज्दै पीडित नै अघि बढ्नुपर्छ। रेडियो नाटक श्रृङ्खला न्यायको खोजीमा हामी पीडितका पक्षमा तपाईँको सशक्त हस्तक्षेपको अपेक्षा राख्छौँ। अब सुन्नुहोस् यता दिवानी र फौजीको गाथा। अघिल्लो भागमा देवानी र फौजीले पशु पंक्षीलाई अमानवीय तरिकाले ओसार पसार गरिरहेका ट्रक र मोटरसाइकल चालक विरुद्ध धादिङको गल्छीमा हस्तक्षेप गरेका थिए। काटेर खाने पशु वा चरा हो भन्दैमा उप्रति निर्दयी, क्रूर वा अमानवीय व्यवहार गर्नेलाई हुने दण्ड सजाय बताएका थिए।
पशु पंक्षीलाई यस्तो क्रूर तथा निर्दय व्यवहार गर्नु फौजदारी अपराध हो।
कुनै पनि पशु पंक्षीलाई क्षमता भन्दा बढी भारी बोकायो, घाउचोट हुने गरी दुख दियो वा अन्य क्रूर वा निर्दय व्यवहार गर्यो भने 3 महिनासम्म कैद र 5,000 रुपियाँसम्म जरिवानाको व्यवस्था छ।
काठमाडौँबाट न्याय खोज्दै देशाटनमा निस्किएका देवानी र फौजी धादिङको महेश दोबानमा लागेको ठुलो एकादशी मेला हेर्दै गैर कानुनी पशु पंक्षी ढुवानी विरुद्ध हस्तक्षेप गरेपछि जनकपुर जान निस्किए।
पुरा मंगल चारु दिशा मंगल।
जनकपुरको लक्ष्मीनिया बजारमा छ भोगेन्द्रको घर। भोगेन्द्र काठमाडौँमै बस्छन्। दिवानी र फौजी काठमाडौँको संरक्षण गृहमा बस्दा भोगेन्द्रले उनीहरूलाई कानुनका विभिन्न विषय पढाएका थिए। आफूलाई असाध्यै माया गर्ने शिक्षकको जन्मघरमा केही दिन बस्न पाउँदा देवानी र फौजीलाई असाध्यै रमाइलो लागिरहेको छ। देवानी र फौजी जनकपुरको लक्ष्मीनिया बजारमा भोगेन्द्रको घरमा बस्न थालेको पनि 4 दिन बितिसक्यो। उनीहरूले जानकी मन्दिर, 12 बिघा मैदान, राम मन्दिर लगायतका जनकपुरका धेरै ठाउँ घुमिसके। जनकपुरका धेरै मान्छेलाई भेटेर त्यहाँको समस्याको विषय थाहा पाइसके। जनकपुर पुगेको 5औं दिन के भएको कुन्नी एका बिहानै उठेर देवानी र फौजी सपनाका कुरा गर्दैछन्।
कस्तो अल्छी लागेको एका बिहानै, रातभरि सपना देखेर निन्द्रा पुगेन भनौ भने नि के भन्नु र।
मलाई त दिदी सपनामा लागेको छ कि अझै मरेको छैन।
सपनामा गीत पनि यति मिठो गायो जीवनले। रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो।
दिदी तपाईँको त सपनामा खुब रमाइलो भएछ, मलाई त अझै सपनाकै थकाइले ज्यान दुखेको जस्तो भइरहेको छ।
सपनामा परिश्रम गरेर विपनामा थकाइ लाग्ने भए त के पो भइसक्थ्यो। त्यस्तो हुने भए त म यतिखेर चितवनको सौरामा हात्ती चढिरहेको हुनुपर्ने।
भनेपछि सौरामा हात्ती चढेको झल्को आएछ दिदीलाई।
झल्को होइन नि, सपनामा जीवन र म एउटै हात्तीमा चढेका थियौँ। हात्तीमा माउते थिएन, हात्तीको काँधमा म बसेको थिएँ। हात्ती मैले जता भने त्यतै जान्थ्यो, अनि हात्तीको ढाडको खटमा बसेको जीवनले मेरो कपाल सलबलाउँदै गीत गाएको थियो।
मेरो त पटक्कै रमाइलो भएन आजको सपना। कहाँ पो बक्सिङ प्रतियोगिता भइरहेको रहेछ।
अनि तैँले भक्का भक कुटिस् कि क्या हो आकाशलाई?
होइन नि, बक्सिङको फाइट सुरु हुनु अघि त फिल्ममा जस्तै मेरो हिरोले आफू हारेर मलाई जिताउँछु होला भन्ने सोचेको थिएँ, तर के हुन्थ्यो?
अनि कुट्यो त त्यसले?
कुट्यो नि, पहिले झ्याप्प तिरिमिरी ज्याइ हुने गरी हिर्काए नि, च्याप्नै खुस्केला जस्तरी। अनि म पनि के कम, नुहारनको बल निकालेर भकुरे पक्लाकै डाल्ने मैले नि।
अनि माया लागेन त तँलाई?
के को माया? उसले त छोडेन, मैले के छोड्नु? दुई चोटी त म पनि पछारिए। तर थाहा छ दिदी, यो संसारका केटाहरू भनेका सबै उस्तै हुन्।
किन त्यसो भनेको फौजी? एउटा सपनाको भरमा त्यसो भन्न हुन्न।
सपना मात्रै होइन दिदी, सम्झनुहोस् त, हामीलाई ट्युसन पढाउने सर पढाइसकिएपछि मेरो छातीतिर हात ल्याए, मैले कसरी के गान्नु पर्यो?
बिचरा त्यो सरको त एक हप्तासम्म नाक बिसेक भएन, पढाउन नि आउन सकेनन्।
हामीले प्रतिकार गर्न नसकेको भए के हुन्थ्यो? अझ त्यो फाइनल जाँच दिँदा परीक्षा हलमा गार्ड बसेको केटाले के गर्यो? हामीले चिट ल्याएका छौँ भनेर बाटो छेकेर त्यत्तिकै?
त्यो त हो, तर समाजका केही मान्छे खराब छन् भनेर सबै उस्तै छन् भन्ने हुँदैन।
मलाई त संसारका सबै केटा सबै पुरुषहरू उस्तै हुन् जस्तो लाग्छ। कसैले सिधा मेरो ज्यानतिर हेरे कि यसको नियत खराब छ जस्तो लाग्छ।
त्यस्तो सोच्नुहुन्न फौजी, समाजमा असल मान्छे नै छन्, धेरैभन्दा धेरै मान्छेहरू असल हुन् भनेर पहल गर्ने हो। खराब मान्छेलाई त पानी मुनि गए पनि छोडिन्न।
जे होस् दिदी, तपाईँले भनेको जस्तो असल मान्छे कोही पनि छैन। असल देखिएका मान्छेले पनि बेला बेला खराब व्यवहार गर्छन्, त्यसैले पुरै असल मान्छे नै छैन नि यहाँ।
ला, आज त उठ्नै ढिलो भइहाल्यो नि, हामी त बिहे घरमा जानुपर्ने नि अहिले बिहानै।
ओहो त्यही त दिदी, जाउँ जाउँ, अब नुहाएर तयार भएर छिट छिट जाउँ, नत्र त तिन दिनदेखिको हाम्रो मेहनत खराब भइहाल्छ नि। ल, म पहिला नुहाउन गएँ है। ल, हामी बिहे घरमा त ठिक समयमा आयो नि। ए, नेपाल भारत सीमा नजिकैको धनौजीबाट आएका जन्तीले खाना खाइसकेछ। अनि सम्धि जिस्काउने क्रम चलिरहेको रहेछ।
ए खोइ 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 खोइ, छोड्नुहोस् त, हामी पनि हेरौँ त बिहे।
ल ल ल ल, यो कानुन विपरीत बिहे चाहिँ रोक्नु पऱ्यो। अब कता हो दुला दुलाईका बाबुहरू, हँ? यो बालविवाह रोक्न प्रहरी आइसकेको छ। ए पण्डित, रोक्नुहोस् त बिहे, एकरा हो मुख।
ए पुलिस, ए किन आएको छ यो बिहे? आमा पुलिस, के भएको छ र यहाँ?
यहाँ गैर कानुनी विवाह भइरहेको छ, बाल विवाह भइरहेको छ। यति साना छोरा छोरीलाई बिहे गराएर यति ठुलो दायित्व दिन लाज लाग्दैन तपाईँहरूलाई?
के भन्छ यो लड्की? अरे हामीले सबै विचार गरेर छोराको बिहा गराइरहेको छु, कसरी हुन्छ बाल विवाह?
हामीले यो मण्डपमा बसेकी बाल दुलही दिपा र बाल दुलहा भास्करको स्कुलबाट उनीहरूको जन्म दर्ता प्रमाण पत्रको फोटोकपी लिएर आएका छौँ, हेर्ने हो?
दिपा भर्खर 16 वर्षकी भई अनि भास्कर 17 वर्षको। यो विवाह नेपालको कानुन अनुसार दण्डनीय छ, अब तपाईँहरू सबैलाई कानुन अनुसार सजाय हुनुपर्छ।
ए हामीले भनिदिएछौँ है, तपाईँहरू धेरै कुरा नगर्नुहोस् जथाभावी। अरे हाम्रो छोरा छोरीको बिहा हामीलाई मन लागेको बेलामा गर्छ, तपाईँलाई के
कहाँ जाइ लाग्न खोजेको? धेरै पाखुरा नसुर्किनुहोस् है, तपाईँहरूलाई मन लाग्दैमा गैर कानुनी काम गर्न पाउनुहुन्छ।
तपाईँहरू कसरी रोक्न सक्नुहुन्छ मेरो छोरीको बिहे? मैले कति प्रयास गरेर यो बिहेको तयारी गरेको छु, मेरो लाखौँ रुपियाँ खर्च भइरहेको छ।
गैर कानुनी काम गर्न लाखौँ करोडौँ जति खर्च गरे पनि के गर्नु?
तपाईँ कसरी यसो भन्न सक्नुहुन्छ? हाम्रो इज्जतको सवाल छ, इज्जतको। जसरी हुन्छ यो बिहा त हुनै पर्छ, बस हुनै पर्छ। यो
गैर कानुनी काम गरेपछि के को इज्जत, कसको इज्जत?
कडारो ल, तयार होइन, मैले भनिदिएको छु है तपाईँहरूलाई, बेलैमा भनिदिएको छु, हामीले बल प्रयोग गर्न नपरोस्। आशा छ तपाईँहरूले देशको कानुनको सम्मान गर्नुहुन्छ। बिहे घर बाहिर हतियार सहितका 50 प्रहरीहरू मेरो आदेशको प्रतीक्षामा छन्, बुझ्नुभयो नि?
बाल विवाह गैर कानुनी हो, हामी सप्रमाण उपस्थित छौँ, प्रहरी पनि छ। आशा छ कानुनको पालना गराउन तपाईँहरू सबैले सहयोग गर्नुहुन्छ।
हेर्नुहोस् इन्सपेक्टर साहब, इन्सपेक्टर साहब, मेरो कुरा सुन्नुहोस् नानीहरू, मेरो कुरा सुन्नुहोस् है, अब उपरान्त हामी यस्तो गर्दैनौँ। मेरो पनि इज्जतको सवाल छ, यो सफीमा मलाई धेरैले इज्जत गर्छन्, मेरो इज्जत माटोमा नमिलाउनुहोस्।
आफ्नो इज्जत भएको मान्छेले कानुन विपरीत बालकैमा छोरा छोरीको बिहे गरिदिनुहुन्छ?
ल, इज्जत बेइज्जतको कुरा तपाईँहरू थानामा गएर गर्नुहोला, अहिले चाहिँ तपाईँहरू दुवैजना सम्झेहरू प्रहरी थानामा हिँड्नुहोस्।
मुलुकी अपराध संहिता 2074 अनुसार 20 वर्ष भन्दा कम उमेरमा बिहे गर्नु गराउनु बाल विवाह हो, अपराध हो।
यस्तो बाल विवाह गराउनेलाई 2 वर्ष कैद र 30,000 रुपियाँ जरिवाना हुन्छ अनि बाल विवाह गराउने लमीलाई 3 महिना कैद र 10,000 रुपियाँ जरिवाना हुन्छ, बुझ्नुभयो?
अनि बिहे गराउने यी पण्डितलाई पनि 1 महिना कैद र 10,000 रुपियाँ जरिवाना हुन्छ।
अब जजसलाई जे जे हुन्छ होस्, हाम्रो बरियाती अब फर्किन्छ, हामीलाई यस्तो लफडामा पर्नु छैन, यहाँ छैन बिहा हुआ गर्नु। चल
ल ल, बाल विवाह गर्ने भनेर आएको जन्ती फर्किए पनि उमेर नपुगी छोराको बिहे गर्ने तपाईँ त पुलिस चौकी जानै पर्छ, हामी त्यसै छोड्छौँ।
अरे अरे अरे, जबरजस्ती छ।
तर इन्सपेक्टर साहब, यो बाल विवाह मात्र होइन, यी दुई सम्धिका आफ्नै गैर कानुनी बिहेको पनि खुलासा हुन्छ आज।
हामीले यी हुन नसकेका सम्धिहरू शुभचन्द्र र सत्य प्रकाशको गैर कानुनी बिहेको विषय पनि थाहा पाइसकेका छौँ।
के थाहा पाउनु भयो तपाईँहरूले? जथाभावी यो हावादारी कुरा नगर्नुहोस्, हामीलाई त्यतिकै फसाउन खोज्नुहुन्छ।
ल किन खुट्टा लग्ल कमाउनु भएको?
हामीलाई सबै थाहा छ, तपाईँहरूले अहिले छोरा छोरीको बाल विवाह गराउँदै हुनुहुन्छ, तर तपाईँहरूले घरमा थाहा नदिकन गरेको बिहे पनि रद्द हुन्छ। अब
के 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 भन्न खोजेको नानीहरूले? यस्तो कुरा नगर्नु है, हाम्रो अघि
कुरा प्रष्ट छ नि। सबैबाट जन्ती लिएर आउनु भएको दुलाको बाबु तपाईँ होइन? नाम के रे? शुभचन्द्र
हो नि। छोराको बिहे गर्न बरियाती लिएर आएको, तर कसको नजर पर्यो मेरो छोरोको बिहेमा? यो दुर्दशा हुँदैछ।
अनि तपाईँले घरमा र तपाईँको छोरालाई नि थाहा नदिकन भारत मधुबनीमा एउटी महिलालाई बिहे गरेर राख्नु भएको छ, होइन?
के भनेको तपाईँले? यस्तो हामीलाई जे पायो त्यही न भन्नु।
तपाईँले बुझिसक्नुभयो हामीले के भन्यौँ? बिहे भनेको खेलाती होइन, एक अटुट सामाजिक बन्धन हो।
उह, हेर्नुहोस्, तपाईँले घरमा कसैलाई थाहै नदी बिहे गरेर मधुबनीमा राखेकी ती महिला अहिले प्रहरीको गाडीमा छिन्। तपाईँले नेपालमा बिहे गरेको कुरा उनलाई भन्नुभएको रहन्छ।
बाफरे, शुभचन्द्रजी, तपाईँ यस्तो फटाउनुहुन्थ्यो न, धन्य मेरो छोरीको तपाईँको छोरासँग बिहे भएन।
अरे अरे, सत्य प्रकाशजी, तपाईँ के भन्दै हुनुहुन्छ? तपाईँ कुरा गर्नुहुन्छ, मुख समारेर बोल्नुहोस्।
उहाँलाई मात्र किन भन्नुहुन्छ सत्य प्रकाशजी? तपाईँको नि हामीलाई एक एक जानकारी छ।
के भन्न खोज्नु भएको तपाईँहरूले?
मटिहानी कि जानकी कुर्मीलाई तपाईँ राम्ररी चिन्नुहुन्छ नि।
जानकी कुर्मी? को कुर्मी? कुन कुर्मी? किन सोधेको मलाई? किन? तपाईँहरूले कसरी चिन्नुहुन्छ उसलाई?
देवानी र फौजीले सोधी खोजी गरेपछि सबैलाई चिनिहाल्नुहुन्छ नि। बरु भन्नुहोस् न, उहाँको
के थाहा? जानकी कुर्मी भनेको को को हो? को हो?
तपाईँको अमिलिएको मुखले बताइसक्यो जानकी कुर्मी को हो भनेर।
सुन्नु सुन्नु सबैजना,
नभनौ नभनौ नकराउनु।
आजका दुलहीका बाबु सत्य प्रकाशले मटिहानी कि जानकी कुर्मीलाई आफ्नो घरमा कसैलाई पनि थाहा नदी बिहे गरेका थिए आज भन्दा 1.5 वर्ष अघि।
होइन, मेरै घर अगाडि बसेर मेरो बैजत नगर्नुहोस् न के तपाईँहरू।
जानकी कुर्मीको काखमा 2 वर्षको बच्चा छ अनि त्यो बच्चा उहाँकै अर्थात् आजका दुलहीका बाबु सत्य प्रकाशकै हो।
घरमा थाहा नदिकन उहाँले जानकीको सबै खर्च बेहोरिरहनु भएको छ।
त्यही भएर यो बाल विवाह मात्रै होइन, अरू दुईवटा बिहे पनि रद्द गर्ने प्रक्रिया सुरु हुन्छ। अब
मुलुकी देवानी संहिताको दफा 74 अनुसार घरमा श्रीमती छोरा छोरी हुँदा हुँदै लुकी छिपी अर्को बिहे गरेमा बच्चा जन्मिएको भए पनि पछिल्लो बिहे रद्द हुन्छ।
त्यसकारण धनौजीका बाल दुलाहाका बाबु शुभचन्द्रको मधुबनीमा भएको बिहे रद्द गर्न हामीले मुद्दा प्रक्रिया सुरु गर्छौँ।
अनि दुलहीका बाबु सत्य प्रकाशकी मटिहानीमा रहेकी श्रीमती र बच्चाको विषयमा पनि अदालतमा रिट दायर गर्छौँ, अदालतको फैसला अनुसार हुन्छ।
अरे, तपाईँलाई त हाम्रो आन्दाभुडी नै थाहा भएको रहेछ, बेकारमा अर्काको घर बिगारेर तपाईँलाई के मिल्छ?
तर सत्य प्रकाश, तपाईँ त म भन्दा पनि अगाडि हुनुहुन्छ।
चुप लाग्नु तपाईँ,
2 वर्षको बच्चा छ तपाईँको, मलाई भन्नुहुन्छ चुप लाग्नुहोस्?
तपाईँले नि घरकी श्रीमतीलाई गुमडामा राखेर रा, मधुबनीमा केडी राख्नु भएको रहेछ।
थुनामा बसेर कुरा गर्नु होला, जाउँ अब प्रहरी चौकी।
ए हजुर, सुन्नुभयो नि हाम्रा देवानी र फौजीले के गरे? कानुन बमोजिम रित पुगेको बिहे अटुट सामाजिक बन्धन हो, उमेर र रित नपुर्याई गरेको बिहे गैर कानुनी हो। गैर कानुनी बिहेले समस्यामा पार्छ। असल मान्छेले उमेर नपुगेका छोराछोरीको बिहे गर्दिँदैनन्। बहुविवाह वा कानुनले निषेध गरेको कुनै पनि विवाह गराउँदैनन्। कानुन विपरीतको विवाह सभ्य समुदायका लागि सुहाउने कुरा हुँदै होइन। नाटक श्रृङ्खला न्यायको खोजीमा आज सुन्नुभयो जनकपुर सपहीको घटना। सपहीमा देवानी र फौजीले प्रहरीको साथमा बाल विवाह रोक्न हस्तक्षेप गरे। परिवारलाई थाहै नदी अर्को बिहे गर्नेहरूको पर्दाफाश गरिदिए। जनकपुरमा अब देवानी र फौजीले के गर्लान्? बाल विवाह गराउने बाबुहरू र पण्डितलाई कस्तो सजाय होला? अनि लुकी छिपी गरेको बिहेको खुलासा भएपछि सत्यप्रकाश र शुभचन्द्रले देवानी र फौजीलाई के गर्लान्? अबको दुई साता पछिको शनिबार देवानी र फौजीले के गर्छन्? उनीहरूको देश यात्रा कता पुग्छ? पर्खेर सुन्नुहोला है।
रेडियो नाटक श्रृङ्खला न्यायको खोजीको आजको भाग कस्तो लाग्यो? सल्लाह सुझाव दिन वा केही सोध्न चाहनुहुन्छ भने पैसा नलाग्ने आइभीआर टेलिफोन नम्बरमा फोन गर्न सक्नुहुन्छ। फोन गर्नका लागि नम्बरहरू एनटिसी नम्बर हुनेले 1660010045 छ र एनसेल नम्बर हुनेले 9801571000 फोन गर्नुहोला। फोन नम्बरहरू एकपल्ट फेरि, एनटिसी चलाउनेका लागि 1660010045 छ, त्यस्तै एनसेल चलाउनेका लागि 9801571000। यी दुवै नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। नाटक श्रृङ्खला न्यायको खोजी रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क मार्फत एफएम 98, 100 र 103 MHz साथै रेडियो नेपाल .gov.np सुन्न सकिन्छ। यो सँगै कार्यक्रम न्यायमा पहुँच तपाईँले हरेक बुधबार बिहान 7:25 रेडियो नेपालबाटै सुन्न सक्नुहुन्छ। एक अर्काका परिपूरक यी रेडियो लहरहरू सम्झेर सुन्नुहोला है।